صفحہ نمبر 352، میرا ایک ملاقاتی سفید ریش بزرگ صفت اور نیک دل انسان تھا۔ اس کی باری آئی تو اس نے اپنا آسا زور زور سے میری میز پر مارا اور گرج دار آواز میں کڑک کر بولا، انصاف کی رسی ہاتھ سے مت چھوڑو، یہ بات ہرگز نہ بھولو کہ قیامت بہت قریب ہے اور ہر شخص خدا کی بارگاہ میں اپنے اعمال کا جواب دہ ہوگا۔ اس قسم کے خالص تبلیغی ملاقاتی شاز و ناظر ہی نظر آتے تھے، ورنہ اکثریت تو ایسے لوگوں کی ہوتی تھی جو محکمانہ کارروائی یا کسی مفسد کی چیرہ دستی یا محض قدرت کی ستم ظریفی کا شکار ہوتے تھے۔ جوں جو ایسے ملاقاتیوں کا درہ وسیع ہوتا گیا، اس کے ساتھ ساتھ ان کے ذاتی مسائل میں عجیب و غریب تنوع پیدا ہوتا گیا۔ ایک تو وائف کو شکایت تھی کہ اس کی ہمسائی رات کے وقت نیم اریاں لباس پہنتی ہے اور برسے عام بے حجابی اور بد اخلاقی کا مظاہرہ کر کے شریف خانہ مارکیٹ پر پورا برا اثر ڈالتی ہے۔ ایک ساس اپنی بہو لڑاکا کے خلاف شکایت نامہ لائی۔ ایک مڈل سکول کی استانی کو خطرہ تھا کہ اگر اس نے ایک امیر تاجر کی کند ذہن لڑکی کو اچھے نمبروں سے پاس نہ کیا تو اسے گنڈوں کے ذریعے اغوا کر لیا جائے گا۔ ایک روز ایک بے حد مفلوق الحال بڑھی آئی، رو رو کر بولی، میری چند بیگہ زمین ہے جسے پٹواری نے اسے کاغذات میں اس کے نام منتقل کرنا ہے، لیکن وہ رشوت کے لیے بغیر یہ کام کرنے سے انکاری ہے۔ رشوت دینے کی تو نہیں، 3-4 برس سے وہ اسی طرح طرح کے دفتروں میں دھکے کھا رہی ہے، لیکن کہیں سنوائی نہیں ہوئی۔ اس کی دردناک بیتا سن کر میں نے اسے اپنی کار میں بٹھایا اور جہانگ شہر کے 60-70 میل دور اس کے گاؤں کے پٹواری کو جا پکڑا۔ ڈپٹی کمشنر کو اپنے گاؤں میں یوں اچانک دیکھ کر بہت سے لوگ جمع ہو گئے۔ پٹواری نے سب کے سامنے قسم کھائی کہ یہ بڑھیا بڑی شہر انگیز عورت ہے اور زمین کے انتقال کے بارے میں جھوٹی شکایتیں کرنے کی عادی ہے۔ اس قسم کی عملی طور پر تصدیق کرنے کے لیے پٹواری اندر سے ایک جزدان اٹھا لایا اور اسے اپنے سر پر رکھ کر کہنے لگا، حضور دیکھیے، اس مقدس کتاب کو سر پر رکھ کر قسم کھاتا ہوں۔ گاؤں کے ایک نوجوان نے مسکرا کر کہا، جناب یہ ذرا یہ بستہ کھول کر بھی دیکھ لیں۔ ہم نے بستہ کھولا تو اس میں قرآن شریف کی جلد نہیں بلکہ پٹوار خانے کے رجسٹر بندھے ہوئے تھے۔ میرے حکم پر پٹواری بھاگ کر ایک اور رجسٹر لایا اور سر جھکا کر بڑھیا کی انتقال اراضی کا کام مکمل کر دیا۔ میں نے بڑھیا سے کہا، بی بی لو، تمہارا کام ہو گیا، خوش ہو۔ بڑھیا کو میری بات کا یقین آیا۔ اپنی تشفی کے لیے اس نے نمبردار سے پوچھا، کیا سچ مچ میرا کام ہو گیا؟ نمبردار نے اس کی بات کی تصدیق کی تو بڑھیا کی آنکھوں سے بے اختیار آنسو خوشی کے آنسو بہنے لگے۔ اس کے دو بٹے کے ایک کونے سے کچھ ریز کاری باندھی ہوئی تھی، اس نے اسے کھول کر 16 آنے گن کر میری مٹھی میں لیے اور اپنی دنست میں دوسروں کی نظر بچا کر چپکے سے میری جیب میں ڈال دیے۔ اس ادائے مسومانہ اور محبوبانہ پر مجھے بھی بے اختیار ہنسی آ گئی۔ یہ دیکھ کر گاؤں کے لوگ کئی دوسرے لوگ بوڑھے لوگ بھی اب دیدہ ہو گئے۔ یہ 16 آنے واحد رشوت ہے جو میں نے اپنی ساری ملازمت کے دوران قبول کی۔ اگر مجھے سونے کا ایک پہاڑ بھی مل جاتا تو میری نظر میں ان 16 آنوں کے سامنے ان کی کوئی قدر و قیمت نہ ہوتی۔ میں نے ان آنوں کو ابھی تک خرچ نہیں کیا، کیونکہ میرا گمان ہے کہ یہ ایک ایسا متبرک تحفہ ہے جس نے مجھے ہمیشہ کے لیے مالا مال کر دیا ہے۔ میرا ایک عجیب ملاقاتی 9 یا 10 سال کا بچہ تھا جو شہر کے ایک دور افتادہ محلے سے مجھے ملنے آیا تھا۔ دفتر کے اجنبی ماحول میں وہ کچھ سہما سا تھا، لیکن اس نے بڑی صفائی سے کہا کہ میری ماں مر رہی ہے۔ تمہاری ماں کہاں ہے؟ میں نے پوچھا۔ میری ماں اپنے گھر ہے، اس نے جواب دیا۔ کیا تمہاری ماں بیمار ہے؟ میں نے پوچھا۔ بچے نے سوال کا جواب کچھ نہ دیا، وہ دیر تک اپنے سامنے کسی خلا میں ٹک ٹک کی باندھ کر گھومتا رہا، پھر غصے سے مٹھیاں بیچ کر بولا، اگر میری ماں مار گئی تو میں سارے شہر کو آگ لگا دوں گا۔ میں نے بچے کو پکڑ کر اپنے پاس بٹھا لیا اور جب کام ختم ہوا تو میں نے اسے کہا کہ وہ مجھے اپنے گھر لے چلے۔ ایک تنگ و تریخ کوٹھری تھی۔ کوٹری میں باندھ کے ایک چارپائی تھی، چارپائی پر کچھ سے کاغذات اور چند پھٹے ہوئے کپڑے بچھے ہوئے تھے۔ ان کی سیج پر ایک دیڑھ عمر عورت بے ہوش پڑی تھی، اس سے منمونیا تھا، اس کا کرتا بھی کئی جگہ سے پھٹا ہوا تھا۔ کوٹری میں 2-3 خالی برتن تھے اور ذرا دیوار پر موت کا سایہ تھا۔ تمہارے گھر میں اور کوئی نہیں؟ میں نے بچے سے پوچھا۔ میری دادی ہے، باہر گوبر چن رہی ہے۔ میں نے بچے کے ساتھ باہر آیا، گلی میں ایک گھونگی اور بہری عورت تازہ گوبر اٹھا کھا کے ٹوکری میں جمع کر رہی تھی۔ اس کی کمر خمیدہ تھی، چہرے پر افسودہ انگوروں کی طرح جھریوں کے کچھے لٹک رہے تھے۔ گوبر کو ٹوکری میں ڈالنے سے پہلے وہ اسے اپلوں کی صورت میں ڈھال لیتی تھی تاکہ سکھا کر وہ اسے اپنے گھر میں ایندھن کے طور پر استعمال کر سکے۔ ایک روز ایک پرائمری اسکول کا استاد رحمت الہی آیا۔ وہ چند ماہ کے بعد ملازمت سے ریٹائر ہونے والا تھا۔ اس کی 3 جوان بیٹیاں تھیں، رہنے کے لیے اپنا گھر بھی نہیں تھا، پینشن نہایت معمولی ہو گئی تھی۔ اسے یہ فکر کھائی جا رہی تھی کہ ریٹائرمنٹ ہونے کے بعد وہ کہاں رہے گا، لڑکیوں کی شادی کس طرح ہو سکے گی، کھانے پینے کا خرچ کیسے چلے گا۔ اس نے مجھے سرگوشی میں بتایا کہ پریشانی کے عالم میں وہ کئی ماہ تہجد کے بعد رو رو کر اللہ تعالیٰ کی بارگاہ میں فریاد کرتا رہتا ہے چند روز قبل اسے خواب میں رسول صلی اللہ علیہ وسلم کی زیارت ہوئی، جس میں حضور نے فرمایا کہ تم جنگ جا کر ڈپٹی کمشنر کو اپنی مشکل بتاؤ، اللہ تمہاری مدد کرے گا۔ پہلے تو مجھے شک ہوا کہ یہ شخص ایک جھوٹا خواب سنا کر مجھے جذباتی طور پر بلیک میل کرنے کی کوشش کر رہا ہے۔ میرے چہرے پر شک اور تذبذب کے اثار دیکھ کر رحمت الہی عبدیدہ اگر بولا، جناب میں جھوٹ نہیں بول رہا، اگر جھوٹ بولتا تو اللہ کے نام پر بولتا، حضور رسول پاک کے نام پر جھوٹ کیسے بول سکتا ہوں؟ اس کی اس منطق پر میں نے حیرانی کا اظہار کیا تو اس نے فوراً کہا، میں آپ نے سنا نہیں کہ میں نے باپ کا دیوانہ و مست ہوشیار باش؟ یہ سن کر میرا شک فوری طور پر رفع تو نام، لیکن سوچا کہ اگر یہ شخص غلط بیانی سے بھی کام لے رہا ہے تو ایسی عظیم ہستی کے اس میں مبارک کا سہارا لے رہا ہے جس کی لاج رکھنا ہم سب کا فرض ہے۔ چنانچہ میں نے رحمت اللہ کو 3 ہفتے کے بعد دوبارہ میرے پاس آنے کے لیے کہا۔ اس دوران میں نے خفیہ طور پر اس کی ذاتی حالات کا کھوج لگایا اور یہ تصدیق ہوگی کہ وہ اپنے علاقے میں نہایت سچا پکیزہ اور پابند سومو سلاد آدمی مشہور ہے۔ اس کے گھریلو حالات بھی وہی ہیں جو اس نے بیان کیے ہیں۔ اس زمانے میں کچھ عرصہ کے لیے صوبائی حکومت نے ڈپٹی کمشنروں کو یہ اختیار دے رکھا تھا کہ سرکاری بنجر زمین کے 8 مربع تک ایسے خواہش مندوں کو تحویل میعاد پر دیے جا سکتے ہیں جو انہیں آباد کرنے کے لیے آمادہ ہو۔ میں نے اپنے مال افسر کو بلا کر کہا کہ وہ کسی مناسب جگہ کراؤن لینڈ کے ایسے 8 مربع تلاش کرے جنہیں جلد از جلد زیر کاشت لانے میں کوئی خاص دشواری پیش نہ آئے۔ غلام عباس مال افسر نے غربن یہ سمجھا کہ شاید یہ راضی میں اپنے کسی عزیز کو دینا چاہتا ہوں۔ دیکھتے ہی دیکھتے اس نے پکی سڑک کے قریب نیم آباد سی جگہ ڈھونڈ نکالی اور رحمت اللہ کے نام الارمنٹ کی ضروری کارروائی کر کے سارے کاغذات میرے حوالے کر دیے۔ دوسری پیشی پر جب رحمت اللہ حاضر ہوا تو میں نے یہ نذرانہ اس کی خدمت میں پیش کر کے اسے مال افسر کے حوالے کر دیا کہ وہ قبضہ وغیرہ دلوانے اور باقی ضروریات پوری کرنے کے لیے اس کی پوری پوری مدد کریں۔ تقریباً 9 برس بعد میں صدر ایوب کے ساتھ کراچی میں کام کر رہا تھا کہ ایوان صدر میں میرے نام ایک رجسٹر وصول ہوا۔ یہ ماسٹر رحمت اللہ کی جانب سے تھا کہ اس زمین پر محنت کر کے اس نے 3 بیٹیوں کی شادی کر دی اور اپنے گھر خوش و گرم آباد ہیں۔ اس نے اپنی بیوی کے ساتھ حج کا فریضہ بھی ادا کر لیا ہے اور اپنے گزارے اور رہائش کے لیے تھوڑی سی ذاتی زمین خریدنے کے علاوہ ایک کچا سا کوٹھا بھی تعمیر کر لیا ہے۔ ایسی خوشحالی میں اب اسے 8 مربعوں کی ضرورت باقی نہیں رہی۔ چنانچہ الاٹمنٹ کے مکمل کاغذات اس خط کے ساتھ واپس ارسال ہیں تاکہ کسی اور حاجت مند کی ضرورت پوری کی جا سکے۔ میں یہ خط پڑھ کر کچھ دیر تک سکتے میں آ گیا۔ میں اسی طرح گم سم بیٹھا تھا کہ صدر ایوب کوئی بات کرنے کے لیے میرے کمرے میں آ گیا۔ کس سوچ میں گم ہو؟ انہوں نے میری حالت بھانپ کر پوچھا۔ میں نے انہیں رحمت اللہ کا سارا قصہ سنایا تو وہ بھی نہایت حیران ہوئے۔ کچھ دیر خاموشی طاری رہی، پھر وہ اچانک بولے، تم نے بڑا نیک کام سر انجام دیا ہے، میں نواب صاحب کو لاہور میں ٹیلیفون کر دیتا ہوں، وہ یہ راضی آپ تمہارے نام کر دیں۔ میں نے نہایت لجاجت سے گزارش کی کہ میں اس انعام کا مستحق نہیں ہوں۔ یہ سن کر صدر ایوب حیرانی سے بولے، تمہیں زرعی اراضی حاصل کرنے میں کوئی دلچسپی نہیں؟ جی نہیں سر، میں نے التجا کی، اخیر میں فقط 2 گز زمین ہی کام آتی ہے، وہ کہیں نہ کہیں کسی نہ طرح مل جاتی ہے۔ میرا اندازہ ہے کہ میری بات یہ سن کر صدر کو چڑ سے گیا۔ زمین حاصل کرنے کے لیے وہ خود بڑے ریسا تھے۔ ایک روز میری ایک ملاقاتن بشیراں طوائف تھی جو بڑے ٹھسے سے دفتر میں داخل ہو کر کرسی پر بیٹھ جاتی ہے۔ اس کے رنگین لباس سے حنا کے عطر کی باسی باسی خوشبو آ رہی ہے۔ اس کی آنکھیں رت جگی اور رونے کی امیزش سے سوجی ہوئی ہیں۔ میں نے اس کی تراش خراش کا سرسری جیسا جائزہ لے کر اس کی اپنی آنکھیں نیچی کر لیتا ہوں اور میز پر پڑے ہوئے مستطیل شیشے کی جانب ٹک ٹکی لگا کر بیٹھ جاتا ہوں۔ بشیراں طوائف کھنگار کر گلا صاف کرتی ہے، سرکار میری بات سنو۔ اس کی آواز میں ایک بغلمی سا بوجھ اور خردرا پن ہے۔ کیا بات ہے؟ میری بات سنو سرکار، وہ دوبارہ تھکن آلود آواز سے کہتی ہے۔ سن تو رہا ہوں، کیا بات ہے؟ لیکن بشیرہ مطمئن ہوتی، غالباً اس کا یہ مدعا یہ ہے کہ میں اس کی آنکھوں میں آنکھیں ڈال کر اس سے بات کروں، لیکن میں بس دستور میز پر پڑے ہوئے مستطیل شیشے کی طرف ٹک ٹکی باندھے بیٹھا رہتا ہوں۔ اس پر بشیرہ طوائف ایک ہچکی لے کر رونے لگتی ہے۔ میں گھبرا کر اس کی طرف نظر اٹھاتا ہوں، وہ کسی انجانے خوف سے لرز اٹھتا ہوں۔ اس کی بڑی بڑی سوجی ہوئی آنکھیں کبوتر کے خون کی طرح سرخ ہیں۔ مجھے رہ رہ کر ڈر لگتا ہے کہ شاید اس کی آنکھوں سے اچانک آنسوؤں کی جگہ خون کے قطرے یا کچے گوشت کے لوتھڑے گرنے لگیں۔ مجھے اپنی جانب متوجہ کر کے بشیرہ طوائف دربٹے کے آنچل سے آنسو خوشے کرتی ہے اور اس کے ہونٹوں پر اس کی پیشہ ورانہ مسکراہٹ اس سب نو نمودار ہو جاتی ہے۔ یہ مسکراہٹ ایک مکان کی عمل ہے، اس میں ہونٹوں کے پھیلاؤ کے علاوہ اور کوئی جذبہ نہیں۔ سرکار میرے گھر پر کل رات میونسپلٹی والوں نے چھاپہ مارا ہے، وہ اپنی شکایت شروع کرتی ہے۔ کوئی وجہ ہوگی، وجہ कोई वजह होती तो मैं कभी शिकायत ना करती। वो खुद इतमादी से कहती है, मुझे नाहक दख किया जाता है। मैं 12 बरस से अपनी इसी जगह पर बैठी हूँ, अपनी मेहनत से रोटी कमाती हूँ। मंडी का दरोगा, मिट्टी का इंस्पेक्टर और शहर वाले लोकल सब मुझसे खुश हैं, लेकिन पानीपत के पनाहगीर जो अब मेरे मोहल्ले में आकर आबाद हुए हैं, हर रोज़ मेरे खिलाफ अर्जियां देते रहते हैं। मुझे इस मकान से निकाल दिया जाए ताकि इनकी बहू बेटियों पर ख़राब असर ना पड़े। और मकान किसका है, मैं बात काट कर पूछता हूँ। मेरा है सरकार, लाला शंकर दास ने मेरी नत उतरवाई पर मेरा नाम करवाया था। बशीरा ने अपनी पटारी से लाला शंकर दास के कागजात निकाल कर मेज़ पर रख दिए। बहालियात के महकमे से भी इजाज़त ली है या नहीं, मैंने पूछा। जी हाँ, कन्फर्म है। इसने महकमा बहालियात के कागजात भी मेज़ पर दे मारे। सरकार, मैंने पैसा जोड़ कर हज के लिए रकम जमा की है। कराची से हज का कुर्रा भी मेरे नाम आ गया है। अब अगर मैं हज पर चली गई तो ये पानीपत वाले कमेटी से मिलकर मेरे मकान पर कब्ज़ा कर लेंगे। हाजिरी का बुलावा तो आ गया है, अगर ना गई तो इसका अज़ाब कौन भुगतेगा। आखिर मैंने भी तो कौम की बहुत खिदमत की है। क्या खिदमत की है, मैंने किसी कदर तंजिया लहजे में पूछा। वो अपने थैले से आज़ाद कश्मीर फंड, कैद आज़म रिलीफ फंड, कैद आज़म मेमोरियल फंड, बेगम बेवा घर और यतीम खानों में दिए या चंदों के रसीदे निकाल कर मेज़ पर ढेर लगा देती है। ये देखकर मैं एक अजीब मखमस्से में गिरफ्तार हो जाता हूँ। ये पेशावर बदनाम औरत माहिबे आप की तरह हज पर जाने के लिए तड़प रही अल्लाह और इसका रसूल सल्लल्लाहु अलैहि वसल्लम का कोई कानून इसे इस अजीम सादत की नेमत से महरूम नहीं करता, लेकिन जंग मगियाना म्यूनसिपलिटी का कानून उसका मकान छीन सकता है। अगर उसका मकान छीन गया तो हज पर जाने से रह जाएगी। अगर 10 नमाजी और मुत्तकी हज पर ना जा सकें तो शायद जन्नत की आबादी में कोई कमी वाकया ना होगी, लेकिन अगर ये तवायफ हज पर जाकर तौबा करने से रह गई तो दोजर के शोले किस के लिए सर्द पड़ेंगे। मैं उठकर दूसरे कमरे में जाता हूँ और आगा शुजात अली साहब SP को टेलीफोन पर यह सूरत हाल बताता हूँ। आगा साहब बड़े बाखलाक शाइस्ता और नेक हो पुलिस अफसर हैं। वो अपनी नर्म आवाज़ में बड़े जज्बे से कहते हैं, हाँ मैं इस किस्से से बात हूँ, आप ज़रूर इसे हज पर जाने दें। उसका मजाक कोई नहीं छीन सकता, इसकी गैरा हाजिरी में पुलिस उसके मकान की हिफाज़त करेगी। वापस आकर मैं बशीरा से कहता हूँ, तुम ज़रूर हज पर रवाना हो जाओ, तुम्हारे मकान को कोई आँख नहीं लगाएगा, तुम्हारी वापसी तक पुलिस उसकी हिफाजत करेगी। खुदा सराह को सलामत रखे। वो खुशी से उछल कर खड़ी हो जाती है और जल्दी जल्दी आज़ाद कश्मीर फंड, कैद आज़म रिलीफ फंड, कैद आज़म मेमोरियल फंड, बेगम बेवा घर और यतीम खानों के चंदों की रसीदें समेट कर अपनी झोली में डाल लेती है। अंदर ही अंदर मेरा जी चाहता है कि मैं उससे कहूँ कि जब तुम हरमैन शरीफ की ज्यारत करो तो मेरे लिए भी दुआ के दो लफ्ज़ बोल देना, लेकिन डिप्टी कमिश्नरी का शायद शदीद एहसास कमतरी मुझे ये कहने की इजाज़त नहीं देता, क्योंकि बशीरा महज तवायफ है। यूँ भी वो मोहम्मद सदीक अर्दली देर से दफ्तर के दरवाजे पर मंडला रहा है और वो मेरा इस वक्त ज़ाया करने पर बशीरा को बड़ी संग दली से घूर रहा है। कुछ अजीब नहीं कि जब वो मेरे दफ्तर से बाहर निकले तो सदीक अपनी खालस गड़गानवी ज़बान में इसे 2-4 गालियाँ भी सुना दे। एक रोज़ एक मुलाकाती आया जिसका नाम अब्दुल्ला था। आते ही इसने ज़ोर से अस्सलामु अलैकुम कहा और बोला, किसी ने बताया है आप भी जम्मू के रहने वाले हैं, मेरा भी वहीं बसेरा था, बस यूँ ही जी चाहा कि अपने शहर वाले के दर्शन करूं और कोई काम नहीं। मैंने इसे तपाक से अपने पास बिठा लिया और कुरेद कुरेद कर उसका हाल पूछता रहा, जिसे सुनकर मैं सर से पांव तक खुश हो गया। जम्मू में अब्दुल्ला की कोई दुकान तो ना थी, लेकिन वो अपने घर पर ही रंगरेजी का काम करके गुजर औकात किया करता था। 3 बेटियां छोड़कर फौत हो गई थी, 9 बरस की ज़ारा, 12 बरस की अतिया और 16 बरस की रशीदा। अक्टूबर 1947 में जब महाराजा हरी सिंह ने अपनी ज़ाती निगरानी में जम्मू के मुसलमानों को कला कमा करने का प्रोग्राम बनाया तो मुसलमान खानदानों को पुलिस लाइन में जमा करके इस बहाने बसों और ट्रकों में सवार करा दिया जाता था कि इन्हें पाकिस्तान में सियालकोट के बॉर्डर पर पहुँचा दिया जाएगा। रास्ते में राष्ट्रीय सेवक सिंह के डोगरा और सिख दरिंदे बसों को रोक लेते थे। जवान लड़कियों को अगवा कर लिया जाता था, जवान मर्दों को चुन चुन कर तादीग कर दिया जाता था और बचे खुचे बच्चों और बूढ़ों को पाकिस्तान रवाना कर दिया जाता था। जब ये खबरें जम्मू शहर में फैलना शुरू हुई तो अब्दुल्ला परेशान होकर पागल हो गए। उसकी ज़ारा अतिया और रशीदा पर भी जवानी के ताज़ा फूल खिल रहे थे। अब्दुल्ला को यकीन था कि अगर वो इनको अपने साथ लेकर किसी काफिले में रवाना हुआ तो रस्ते में इनकी तीनों बेटियां दरिंदा सिख डोगरों जत्थों के हत्थे चढ़ जाएंगी। वो अपने जिगर गोशों को इस अफ्ताद से महफूज रखने के लिए अब्दुल्ला ने अपने दिल में एक पुख्ता मनसूबा तैयार कर लिया। नहा धोकर मस्जिद में कुछ नफल पड़े कसाब की एक दुकान से एक तेज धार छुरी मांग लाया और घर आकर तीनों बेटियों को असमत की हिफाजत और सुन्नत इब्राहिम के फजाइल पर बड़ा मोकरो वज दिया। जोहरा और अतिया कम उम्र थीं और गुड़िया खेलने की हद से आगे ना बढ़ी थी। वो दोनों अपने बाप की बातों में आ गईं। दुल्हनों के रंग साजिद आकर उन्होंने दो दो नफल पढ़े और फिर हंसी खुशी दरवाजे की दहलीज पर सर टका कर लेट गईं। अब्दुल्ला ने आंखें बंद किए बगैर अपनी छुरी चलाई और बारी बारी दोनों का सर तन से जुदा कर दिया। अजीब इत्तेफाक था कि इस रोज़ आसमान से फरिश्ते भी इस कुर्बानी के लिए दो दुम्बे दाने से चूक गए थे। चुनाचा दहलीज पर जहरा और अतिया के गर्दनें कटी पड़ी थी। कच्चे फर्श पर गर्म गर्म खून की धारें बह बह कर बेल बूटे गाड़ रही थीं। कमरे की फिजा में भी एक सूंधी सूंधी सी खुशबू रची हुई थी और अब अब्दुल्ला अपने हाथ में खून अशाम छुरी समय रशीदा को बुला रहा था, लेकिन रशीदा उसके कदमों में गिरी कपा रही थी, थर थरा रही थी, गड़गड़ा रही थी। अगर वो पढ़ी लिखी होती तो बड़ी आसानी से अपने बाप को ललकार सकती थी कि मैं तो पैगंबर जादी नहीं हूँ, ना ही तुम तो पैगंबर जादे हो, क्योंकि हमारा दीन तो सदियों पहले कामल हो चुका है। फिर तुम्हें क्या मुसीबत पड़ी है कि खाम खा मेरी गर्दन काट कर हुदूरी सुनतें पूरी करो। लेकिन रशीदा अनजान थी, कम अकल थी, फसाहत बुलागत की ऐसी तशबीहात और तलमीहात इस्तेमाल करने से कासर थी। वो महज अब्दुल्ला के कदमों में सर रखे बिलक बिलक कर रो रही थी, अब्बा अब्बा अब्बा। रशीदा की गड़गड़ाहट पर अब्दुल्ला के पांव भी डगमगा गए। इसने छुरी हाथ से फेंक दी, भरूपियों की तरह उसने रशीदा को एक बदसूरत सी बुढ़िया के रूप में ढाला और कलमे का विरद करता हुआ उसे साथ लेकर ट्रक में बैठ गया। जब ट्रक वाले काफले को सोचीत गढ़ लाकर उतारा और वो लोहे का फाटक अबूर करके पाकिस्तान की सरहद दाखिल हो गया तो यकाजक अब्दुल्ला को जहरा और अतिया की याद आई, जिनके सर जम्मू में दरवाजे के दहलीज पर कटे पड़े थे, जो फटी फटी मंजमद आंखों से छत की तरफ देखती दम तोड़ गई थी। वो कमर थाम कर सड़क के किनारे गया और रशीदा को गले से लगाए देर तक धारें मार मार कर रोता रहा। सियालकोट के महाजर कैम में आकर रफ्ता रफ्ता रशीदा की जुल्फें फिर लहलाने लगीं, उसकी सरमगी आंखों में फिर वही पुरानी चमक जगमगाने लगी। लेकिन हौले हौले अब्दुल्ला ने महसूस किया कि इस चमक में जो शबनम की ताजगी और सितारों की किसी पकीजगी छलका करती थी वो बंद पड़ रही है। एक दिन उसने खुद अपनी आंखों से देखा कि नामूस मिल्लत के जिन अनमोल अबगीनों को वो डोगरों और सिखों के नरखे से बचा कर लाया था वो खुदा की मुमलकत में सरे बाजार बिक रहे हैं। आधी आधी रात का जब रशीदा कैम में वापस आती तो उसका दामन फलों मिठाइयों रंग बिरंगे कपड़ों पाउडर और क्रीम वगैरह के खूबसूरत पैकेटों से भरा होता था। अब्दुल्ला गजबनाक होकर इसे मारता पीटता और रशीदा को पिछाड़ कर उसका गला काटने की कोशिश करता। जब रशीदा का सांस उखड़ने लगता और उसकी आंखें भाई उबर कर बाहर निकलने लगती तो अचानक इससे जम्मू की वो खून आलूद दहलीज याद आ जाते, जिस पर वज़ूरा और अतिया की बेनूर आंखों को छत की जानब घूरते छोड़ आया था। अब्दुल्ला के हाथ रेशा खाकर लर्ज उठते, इसका सर लट्टू की तरह इसकी गर्दन पर घूमने लगता और वो रशीदा को छोड़कर कैंप के दूसरे किनारे पर बैठता सारी रात रोता रहता। एक रोज़ रशीदा ने तरस खाकर खुद ही अपने बाप को रोज़ रोज़ की अजियत से निजात दे दी और इसने कैंप छोड़ दिया और रातों रात किसी के साथ फरार होकर न जाने कहाँ गायब हो गई। अब्दुल्ला भी कैंप छोड़कर पहले गुजरात, फिर लैलपुर और उसके बाद झंग आ गए। झंग में उसने पहले रेड़ी का इंतजाम किया और दूसरों की देखा देखी रेल बाज़ार में सब्जी बेचने का काम शुरू कर दिया, लेकिन तजारती बोर्ड ने पे दर पे रेजोल्यूशन पास करके उनका नाक में दम कर दिया, क्योंकि रेल बाज़ार में रेड़ियों की भरमार से बड़ी दुकानों के बिजनेस में खलल पड़ता था। सख्त जान रेड़ी वाले को तो तजारती बोर्ड की करारदादों कमेटी वालों की धौंस और पुलिस के दबाव के बावजूद वहीं जमे रहे, लेकिन सहमा हुआ अब्दुल्ला शहीद रोड पर उठाया, जहाँ कौम का गम गलत करने के लिए मस्जिद, सिनेमा, रेडियो और ग्रामोफोन दिन रात मुसलसल मसरूफ़ अमल रहते थे। एक रोज़ मैं अब्दुल्ला से मिलने शहीद रोड गया। इसकी रेहड़ी पर बासी सब्जियों का ढेर लगा हुआ था। अब्दुल्ला ने बताया कि दो रोज़ से कारोबार बंद है और उसकी रेहड़ी की सब्जियां पड़ी पड़ी गल सड़ रही हैं। मैंने हातम ताई की कब्र पर लात मारकर रेहड़ी की सारी सब्जियां तलवा कर कार में रखवा ली। पैसे अदा करने के बाद वहां से रवाना होने लगा तो सड़क के दूसरे किनारे ज़मीन पर बैठे हुए एक मोची ने हाथ के इशारे से मुझे अपने पास बुलाया। मैंने उसके पास गया और वो दूसरों के टूटे हुए जूते गांठने में मन हमक था। तू मेरी जन्म नज़र उठाए बगैर वो बुड़बुड़ाया, खूब बच्चा बीस साले ठहरी थी कि यूं ही गुजर जाएगा, तू साले को कोड़ी करके इस रेड़ी पर बैठा दिया जाएगा। इसके बाद मैं मुतद्दद बार इस पुर इसरार मोची से बातें करने उसके अड्डे पर गया, लेकिन उसने फिर कभी कोई टाट ना दी। झंग का एक जाना पहचाना अदीब और साहबी बिलाल जुबैरी मुझे मिलने आया। बातों बातों में उसने मुझे बताया कि लाला सादत हुसैन मंटो इतना शदीद बीमार है कि जान के लाले पड़े हुए हैं। मंटो से मेरी काफ़ी पुरानी जान पहचान थी। चंद रोज़ बाद मैंने लाहौर में उससे मिलने गया। बेगम मिंटो ने बताया कि जिगर की खराबी है, दवाएं काम नहीं कर रही क्योंकि वो पीने पिलाने से परहेज नहीं करते। डॉक्टर साहब ने भी कहा कि अगर वो कुछ अर्सा शराब को मुंह ना लगाएं शायद हमारा इलाज भी कारगर साबित होने लगे। मैंने बेगम मिंटो से इजाज़त ली और भलाप सलाह कर मिंटो को अपने साथ जंग ले आया। 2-3 दिन वो बड़ा खुश रहा, मेरे साथ शहर से निकल कर देहाती माहौल में घूमता फिरता रहा, कहीं चलते हुए रहट पर नहा भी लेता। लेकिन चौथे रोज़ उसका मूड बिगड़ गया, झंझला कर कहने लगा ये घर है या हवाला, दोस्त यार, ना कि मेल मुलाकाती, ना कि रौनक, ना कि महफिल, तौबा तौबा गया बेहुदा जगह है। मैंने वादा किया कि कल हम ऐसे इलाके का दौरा करने जाएंगे जहां देखकर तबीयत खुश हो जाएगी। लेकिन वो बददस्तूर आरजूदगी से खामोश बैठा रहा। शाम को जब मैं दफ्तर से घर वापस आया तो उसका कमरा खाली पड़ा था। सिद्दीक ने बताया कि मेहमान साहब को फौरन लाहौर जाना पड़ गया था। मेरी फरमाइश पर कंपनी की बस इन्हीं लेने कोठी पर ही आ गई थी। ड्राइवर ने फ्रंट सीट उनके लिए खाली रखी थी। रास्ते में उनका ख्याल भी ज़रूर रखेगा। मैंने तकीद की थी जंग का मिंटो का दिल कैसे लगता, वो तो बकौल फैज इस अकीदे का आदमी था। आए कुछ अबर कुछ शराब आए, उसके बाद आए जो अजाब आए। जंग का एक पढ़ा लिखा नौजवान इसार राही भी कभी कभी मुझे मिलने के लिए आ जाया करता था। वो इन दोनों फाकों का शिकार था और आए रोज़ रोज़गार की तलाश में शहर शहर घुमा करता था। उसका एक दोस्त लैलपुर के महकमा मुवासलात में सीनियर क्लर्क था। उस महकमे में एक क्लर्क के सामने निकली तो इसने इसार राही को बुला कर अपने पास रखा और उसने खाली जगह के लिए दरख्वास्त दिलवा दी। इंटरव्यू तो हुआ लेकिन क्लर्क ही ना मिल सकी। कुछ दिनों बाद इसी दफ्तर में एक चपरासी की जगह खाली हुई। इसार ने सोचा कि अगर मैं चपरासी के तौर पर जाऊँगा तो शायद तरक्की करते करते किसी वक्त क्लर्क का अहदा जलीला भी हासिल कर सकूँ। चुनाचे इसने चपरासी की अर्जी के लिए भी अर्जी दाग दी। महकमा के सरबराह ने इसे सबसे आखिर में बुलाया और इंटरव्यू करने के बजाय अपने पास कुर्सी पर बिठाकर हौसला मंदी पर तकरीर फरमाई। तकरीर ख़त्म करके उन्होंने खुशखबरी सुनाई कि एक पढ़े लिखे आदमी को अपने दफ्तर में चपरासी नहीं लगा सकते। ये हालात मुझे इसार राही के एक खत से मालूम हुए। मैंने फौरन तार देकर उसे जंग वापस बुलाया। मुलाजमत तो मेरे पास भी नहीं ना थी लेकिन यकाजक शहरी मुस्लिम लीग के सलार शेर जमान खान का नाम मेरे पर्दा ख्याल पर उभरा। तकसीम में मुल्क से पहले वो आंखों में ठंडक वाला सुरमा बेचा करता था और पाकिस्तान में आकर जंग शहर की मुस्लिम लीग का सलार बन बैठा था। इसी धौंस में दीगर कई मराहत के अलावा इसे चीनी का एक डिप्पू भी मिला हुआ था जिस पर वो जी भर कर चीनी की ब्लैक मार्केटिंग करता था। डिस्ट्रिक्ट फूड कंट्रोलर के दफ्तर में उसके खिलाफ शिकायत की एक भारी भरकम फाइल बनी पड़ी थी लेकिन उसके सियासी दबदबे की वजह से कोई इसके खिलाफ किसी किस्म की कार्रवाई शुरू करने में हिचकिचाता था। मैंने फूड कंट्रोलर से यह फाइल तलब करके इंक्वायरी के लिए सिटी मजिस्ट्रेट के हवाले कर दी। ब्लैक मार्केट और दूसरी बदमानियों का सबूत मुहैया होने पर मैंने शेर जमान खान का डिप्टी मंसूख करके इसे इसार राही के हवाले कर दिया। दूसरी शाम इसार डिपू में गंदम और चीनी का हिसाब किताब करके वापस लौट रहा था कि पुलिस के दोस्त भाई पकड़ कर इसे थाने ले गए। असिस्टेंट सब इंस्पेक्टर आंखें सुरख किए बैठा उसका इंतजार कर रहा था। पहले तो उसने छूटते ही इसार को 2-3 गालियां दी और फिर एक नौजवान को सामने खड़ा करके कहा तुमने इससे जो नकद रकम और घड़ी छीनी है वो फौरन वापस कर दो। ये ड्रामा शहरी मुस्लिम लीग के सलार शेर जमान खान के इमाम पर हो रहा था जो साथ वाले कमरे में चंद सिपाहियों के साथ खुशगपियों में मसरूफ था। पुलिस स्टेशन से ही फ़ोन करके इसार ने अपनी ये नई इब्तदाद मुझे सुना दी। मैंने फौरन SP साहब को टेलीफोन पर इस धांधली से मुतला किया। इन्होंने नामालूम क्या कार्रवाई की कि इस थानेदार ने इसार को कुर्सी पर बिठाकर माफ़ी मांगी और शेर जमान खान को अपने सामने बुलाकर उसे मुगलजात से नवाजने में मसरूफ़ हो गया। डिपू का सहारा पाकर इसार राही ने अदब सकाफत और सहाफत की जानब रुख किया। रफ्ता रफ्ता इसने जस्टिस सरदार अब्दुल जब्बार खान और रियाज अनवर के साथ मिलकर मुल्तान में बज़में सकाफत की बुनियाद रखी और हर साल जश्न फरीद मनाने की नहायत शानदार तकरीबात मुनक़द करने का एहतमाम किया। आज कल वो मुल्तान में रोजनामा मशरक के सब ऑफिस का इंचार्ज है। उसका एक भाई सदीक राही भी सहाफत की दुनिया से वाबस्ता है और अपनी इबादत गुजारी और शब बेदारी की बरकत से कनात की दौलत से माला माल है। एक दूर अफ्तादा गाँव का नंबरदार मुलाकात के रोज़ आया। इसने बताया कि कुछ अर्सा पहले एक मलंग ने गांव में डेरा डाला हुआ था। दोपहर के वक्त मौसम गर्मा की शदीद तमाजत में भी वो आग जलाकर बाहर धूप में बैठता था और दिन भर चिलम पीता रहता है और दूर दूर से लोग अपनी मुरादें लेकर उसके पास आते हैं। किसी से वो घी का कनस्तर वसूल करता है, किसी से गंदम की बोरी या चावल या चीनी के अनबार, ख़ास तौर पर औरतों से सोने चांदी की مرکیاں انگوٹھیاں چوڑیاں تک اتروا دیتا ہے۔ اگر کوئی شخص اس کی فرمائش پوری نہ کر سکے تو وہ جلال میں آ کر سائل کی جانب کئی بار ہاتھ جھٹکتا ہے۔ اس عمل سے سائل کے بدن میں کوئی حصہ سن ہو کر مفلوج سا ہو جاتا ہے۔ لوگ اسے چارپائی پر لٹکا کر گھر لے جاتے ہیں، جہاں پر وہ ڈیڑھ دو ماہ بعد وہ یہ اذیت کاٹ کر ٹھیک ٹھاک ہو جاتا ہے۔ اسی طرح کے درجنوں کیس اس علاقے میں رونما ہو چکے ہیں۔ نمبردار نے کہا، ساری یہ بات اس کے خوف سے سہمی ہوئی ہے، سمجھ میں نہیں آتا کہ کیا کریں کیا نہ کریں۔ یہ عجیب واقعہ سن کر مجھے شوق چلایا کہ میں بھی خود جا کر وہاں جا کر اس بھید کا کھوج لگاؤں۔ حفظ مت قدم کے طور پر میں سول اسپتال سے ایک اسٹرکچر منگوا کر گاڑی میں رکھوا لیا تھا اور ایک اردلی اور نمبردار کو اپنے ساتھ بٹھا کر گاؤں کی جانب روانہ ہو گیا۔ 50-55 میل کا فاصلہ سفر تھا۔ رستہ بھر میں لگاتار آیت الکرسی اور چاروں پل سمیم قلب سے پڑھتا رہا۔ میں نے گاڑی گاؤں کے قریب رکوائی۔ نمبردار اور اردلی سے کہا کہ وہ گاڑی کے اندر ہی بیٹھے رہے، میں اکیلا ملنگ کے ڈیرے پر جاؤں گا۔ اگر میں نصف گھنٹے تک واپس نہ آیا تو وہ اسٹریچر لے کر وہاں آ جائیں۔ ڈیرے پر ایک کالا بجنگ فربا بدن کریال منظر شخص دھوپ میں بیٹھا چلم پی رہا تھا۔ اس کے چہرے پر داڑھی کے بال اس طرح لٹک رہے تھے جیسے کھجور کے درخت کی شاخوں سے تیز تیز لمبے لمبے کانٹوں کے گچھے لٹک رہے ہوں۔ سامنے آگ کے علاؤ کے قریب چند چٹائیاں بچھی ہوئی تھیں۔ چٹائیوں پر کچھ مرد اور چند عورتیں ادب سے دوزانوں بیٹھی تھیں۔ میں بھی ان کے پاس جا کر بیٹھ گیا۔ باری باری ہر شخص ملنگ کو مخاطب کرتا، حضور جی میری عرض سنو۔ لیکن سرخ سرخ آنکھوں والا ملنگ کسی کی عرض سننے کے موڈ میں نہ تھا، بلکہ کش پر کش لگا کر سن بیٹھا ہوا تھا۔ تھوڑی دیر انتظار کرنے کے بعد میں نے ملنگ کو للکارا، اے وہ بدماش گنڈے، بولتا کیا انہیں کیا گنگا ہے؟ یہ سنتے ہی چٹائیوں پر بیٹھے لوگ اٹھ کر بھاگ گئے اور دور کھڑے ہو کر مجھے نصیحت کرنے لگے، شہری بابو تجھے معلوم نہیں یہ جلالی بابا ہے، تم کو بھسم کر ڈالے گا۔ میری للکار سن کر ملنگ بھی غصے میں آ گیا، اس نے چلم ہاتھ سے رکھ دیا اور زور سے چنگاڑ کر سرو قد کو ہو گیا۔ ملنگ نے 5-7 بار زور زور سے جھٹک کر میری جانب اپنا ہاتھ مارا۔ ایک دو لمحے کے لیے میرے بازوؤں میں ہلکی سی سنسراہٹ تو ضرور ہوئی، لیکن فوراً ہی رفع ہوگی۔ اپنے عمل کی اس ناکامی پر ملنگ گھٹنوں میں سر دے کر زمین پر بیٹھ گیا۔ اسی دوران نمبردار اور میرا اردلی بھی کار لے کر وہاں آ گیا۔ اب گاؤں کی آبادی کا حصہ یہ تماشا دیکھنے وہاں جمع ہو گیا۔ میں نے لوگوں سے کہا، یہ کچھ شیطانی عمل ہے، اللہ کے کلام کی برکت سے اس کا عمل ٹوٹ گیا ہے۔ اب تم بے خوف ہو کر آگے آؤ اور لا حول ولا قوت الا باللہ پڑھ کر اس کے ایک ایک جوتا لگاؤ۔ یہ سن کر گاؤں کا ایک زندہ دل نوجوان زور زور سے لاہول پڑھتا ہوا آیا اور ملنگ کو زمین پر الٹا لٹا کر اس پر گھوڑے کی طرح سوار ہو کر بیٹھ گیا۔ اس کے پاس باری باری مرد عورتیں اور بچے آتے اور لاہول پڑھ کر ملنگ کو ایک ایک دو جوتے رسید کر جاتے۔ میرے کہنے پر نمبردار نے ملنگ کا حجرہ بھی کھولا، جو گھی کے کنستروں، شہد کی بوتلوں، گندم اور چاولوں کی بوریوں سے، نئے کپڑوں کے بنڈلوں اور سونے چاندی کی زیورات کے ڈبوں سے اٹا اٹ بھرا ہوا تھا۔ میں نے مقامی مزدین کی ایک کمیٹی بنا کر یہ سارا مال غنیمت ان کے سپرد کر دیا کہ جن جن لوگوں کی ملکیت ثابت ہو وہ مال انہیں واپس کر دیں، اگر کچھ ایشیا بچ جائیں تو انہیں غریب غربا میں بانٹ دیں۔ اس کے بعد میں ملنگ کو اپنی کار میں بٹھا کر جنگ لے آیا۔ میں نے اسے بہت خریدنے کی کوشش کی کہ اس نے یہ شیطانی اور سفلی عمل کب اور کیسے سیکھا، لیکن سارا رستہ وہ چپ سادے بیٹھا رہا۔ جنگ پہنچ کر میں وہاں کے ایس پی آغا شجاعت علی کے ہاں گیا اور ساری رداس سنا کر پوچھا کہ اب کیا کرنا ہے۔ آغا صاحب بولے، مقدمہ بھی دائر ہو سکتا ہے، لیکن ہمارا تجربہ ہے کہ ایسے مقدمات میں بیشتر لوگ ملنگوں کے خلاف گواہی دینے سے گھبراتے ہیں، اس لیے ایسے مقدمے اکثر کامیاب نہیں ہوتے۔ آپ اسے ہمارے حوالے کر دیں، ہمارا چھتراؤ کرنے والا بڑا اچھا ماہر ہے، وہ 2 دن میں چھتراؤ کر کے اس کے سر سے شیطان کا بھوت اتار دے گا۔ اس کے بعد ہم اسے ضلع جھنگ سے نکال کر باہر کریں گے، جہاں اس کے سینگ سمائیں وہاں چلا جائے۔ بعد میں یہ کبھی معلوم نہ ہو سکا کہ اس کے سفری عمل کے سینگ کہاں سمائے۔ جھنگ میں میری ملاقات ایک ایسے بزرگ سے بھی ہوئی جن کا شمار اپنے علاقے کے اولیاء صفت بزرگوں میں ہوتا تھا۔ ان کا اسم گرامی مولانا محمد ذاکر تھا، جنہوں نے محمدی شریف میں ایک دارالعلوم اسکول اور کالج بھی قائم کر رکھا تھا۔ نرم خو، آستہ خرام، خاموش طبیعت کے مالک، اس عمل اور زہد و شب و زہد زندہ کی ملاقات میری زندگی کا ایک ناقابل فرموش اثاثہ ہے۔ میں نے ان کی نظر نہ کبھی اوپر اٹھتے دیکھی، نہ ان کی آواز کبھی بلند ہوتی سنی۔ اپنے دور افتادہ علاقے میں انہوں نے دینی اور دنیاوی علم کی ایسی شمع روشن جلائی جو روز بروز روشن سے روشن تر ہوتی جا رہی تھی۔ جزیرہ جہنگ میں پہلی ملاقات کے بعد تادم زیست ان کی نظر کرم ہمیشہ اور ہر جگہ اس بندہ گنہگار پر رہی۔ جب میں لاہور پوسٹ ہوا تو وہاں پر بھی دو بار تشریف لائے۔ بھٹو دور میں بھی وہ قومی اسمبلی کے ممبر تھے۔ اس وقت ضعیفی اور نکاحت کا عالم یہ تھا کہ اسمبلی کے سیشن کے لیے بیماری کے باوجود طویل سفر اختیار کرتے تھے اور اسمبلی ہال میں پہیوں والی کرسی پر बिठा कर ले जाए जाते थे। इसके बावजूद असम्बली में या इसके बाहर नमाज बाजमात कभी कज़ा ना होती थी। इस्तकामत की यह करामत मैंने कहीं और नहीं देखी। अब उनके फर्जंद मौलाना रहमत अली साहब अपने वालिद मरहूम के नक्श कदम पर नहायत खुश असलूबी से चल रहे हैं। जामिया मुहम्मदी शरीफ के नाज़िम आला होने के अलावा वो अपने इलाके से मौजूदा असम्बली के मेम्बर की हैसियत से मुंतखब हो चुके हैं। अल्लाह ताला उनको सेहत और सलीहियत में रोज़ अफजों तरक्की दे ताकि वह अपने वालिद ग्रामी के मिशन बानवान शाइस्ता पाया तकमील तो पहुँचा दें। झांग ने मुझे शायर जनाब रंग शेर अफजल जाफरी की दोस्ती का तोहफा भी अता किया। उर्दू ज़बान में एक ख़ास अंदाज की बांकी शायरी उनका तरह इम्तियाज़ है। ये उनकी मरवत और खुश अखलाकी है कि उन्होंने आज तक अपने इस मदा फरामोश नहीं किया। दरवेश सिफत और इबादत गुजार आदमी हैं, ताहम इस बंदा आजिज को नवाजते रहते हैं। कभी शर्फ़ मुलाकात से, कभी खतूत दिल नवाज से। अल्लाह ताला उनको शादमान और उनके कलम को देर तक रवां रखे। दो बड़े ज़िम्मेदारों का तज़का किए बगैर जंग में मेरे मुलाकातियों का सिलसिला तशन्ना तकमील रह जाएगा। एक रोज़ एक बड़े ज़िम्मेदार साहब मुलाकात के लिए आए तो खुद तो बड़ी हद तक नाख्वानदा थे, लेकिन तलीम के फ़ज़ाइल और फवाद पर एक तवील तकरीर करने के बाद बोले, जनाब आप इस पर से मानदा ज़िला के लिए नेकी का एक और काम भी करते जाएँ। फलां गाँव में अगर एक प्राइमरी स्कूल खोल दिया जाए तो इस इलाके पर ये एहसान अजीम होगा। अगर आप कबूल फरमाएँ तो बंदा स्कूल के लिए ज़मीन, मुफ्त कमरों की तमीर के लिए 20,000 रुपया नकद और एक उस्ताद एक वर्ष की तनख्वाह अपनी जेब से अदा करने के लिए हाजिर है। मैंने उसकी रोशन ख्याली और फ्याजी की तारीफ करके कहा, नेकी और पूछ आप जब फरमाएंगे स्कूल खोलने का बंदोबस्त हो जाएगा, बल्कि मैं ये तो ये कोशिश भी करूँगा कि इस स्कूल का इफ्तिताह करने के लिए इज्जत माब वज़ीर तलीम को बजाते खुद यहाँ मदु किया जाए। ज़िमींदार साहब खुश खाश मेरी जान व माल को दुआएं देते हुए तशरीफ ले गए। कोई एक हफ्ते बाद इसी इलाके के एक और बड़े ज़िम्मेदार मिलने आए। छूटते ही उन्होंने रूहानसा सा होकर कहा, शिकवा शुरू कर दिया, जनाब मैंने क्या कसूर की है कि मुझे इस कदर कड़ी सजा दी जा रही है, बिंदा बिल्कुल बेगुनाह है। मैंने हैरान होकर इस शिकवे की वजाहत तलब की तो इसके साथ क्या जुल्म हो रहा है और कौन ये जुल्म कर रहा है। उन्होंने ग्लोकीर आवाज़ में ये तफसील सुनाई, पिछले हफ्ते स्कूल के बारे में जो शख्स मिलने आया था वो ये स्कूल अपने गाँव में नहीं बल्कि मेरे गाँव में खुलवा रहा है। हमारे दरमियान पुश्तों से ख़ानदानी दुश्मनी चली आ रही है। पहले एक दूसरे के मवेशी चरा लाते थे, कभी एक दूसरे के मज़ारों को कत्ल करवा देते थे, कभी एक दूसरे की फसलें उजाड़ देते थे, लेकिन अब वो कमीना मेरे गांव की नस्लें बर्बाद करने पर उतरा आया है, इसलिए आपसे स्कूल खोलने का वादा लेकर गया है। फरोग तलीम के फजाइल पर यह निराली मंतक सुनकर मैं सकते में आ गया। चंद मिनट सोचने के बाद मैंने गुजारिश की, आप भी ईंट का जवाब पत्थर से क्यों नहीं देते। जो पेशकश उन्होंने किया अगर वही भार आप भी उठा लें तो मैं वादा करता हूँ कि उनके गाँव में भी बिजक वक्त वैसा ही स्कूल कैम कर दिया जाएगा। यह सुनकर उनकी किसी कदर तशफ़ी तो हुई, लेकिन इसके बाद दोनों में से कोई भी अपनी अपनी फ्याजी की पेशकश लेकर दोबारा मेरे पास ना आया। कुछ अरसे बाद मैंने ये वाक़या झंग के बैरिस्टर यूसुफ साहब को सुनाया तो वो मुस्कुराकर बोले, हैरान होने वाली कोई बात नहीं, तलीम जैसी ख़तरनाक वबा को अपने अपने गाँव से दूर रखने के लिए दोनों ने इसे मुश्तरका फ़र्ज समझ कर मुकमका कर लिया होगा। बड़ी ज़िम्मेदारियों और जगीरों में अभी तक तलीम ही को सबसे बड़ा और मुश्किल दुश्मन समझा जाता है। सफा नंबर 367 डिप्टी कमिश्नर की डायरी। तबादला। जंग में तैनात हुए मुश्किल से एक वर्ष गुजरा था कि अचानक मैंने उड़ती उड़ती इसकी खबर सुनी कि मुझे अनकरीब वहां से तब्दील कर दिया जाएगा। यह खबर मेरे लिए नई ना थी, इससे बेहतर भी इस किस्म की अफवाहें कई बार उठ चुकी थी। जब मैंने हफ्ते में 2 दिन आम मुलाकातों का सिस्टम राइज करके अवामुन्नास के छोटे छोटे मसाइल बराह रास्त निपटाने शुरू किए थे, उस वक्त से ज़िला के बड़े बड़े ज़िम्मेदारों, रईसों और पेशावर सियासतदानों ने रंजश और बेइत्मीनानी की लहर दौड़ गई थी। ये हजरात आम लोगों के मसाइल अपनी मुतासर से हल करवाना अपना हक समझते थे। इस तरह लोगों पर भी उनकी गिरफ्त मजबूत रहती थी और अफसरों के साथ भी उनका रबत रबता कायम रहता था। मेरे तरीक़ाकार ने जब उनकी इस अजारादारी को ख़त्म कर दिया तो इसमें इन सब को अपनी बड़ी हक तलफी महसूस हुई। चुनचा वो लाहौर जाकर सूबाई वजीरों के पास अक्सर अपना रोना रोते थे। सूबाई वजीर साहबान भी मुझसे किसी कदर आरजू दे खातर ही रहते थे। एक वजीर साहब पीर के रोज़ दौरे पर तशरीफ लाए, जो मेरी आम मुलाकात का दिन था। उस रोज़ 70-80 के करीब मुलाकाती जमा थी, उनमें से कुछ लोग 50-50, 60-60 मील का सफ़र तय करके आए थे। मैंने रेस्ट हाउस में जाकर वजीर साहब का इस्तकबाल तो ज़रूर किया, लेकिन फिर एक और अफसर को इनकी खिदमत में छोड़कर खुद वापस चलाया, क्योंकि इतने कसीर मुलाकातियों को सारा दिन इंतज़ार की जहमत में मुबतला रखना मुनासिब ना था। एक और वज़ीर साहब जब रात को आए, उस रोज़ भी यही वाक़ा पेश आया, क्योंकि वो भी मुलाकात का दिन था। मैंने अपने अमले को हदायत कर रखी थी कि वज़ीरों के लिए दौरे पर रेस्ट हाउस में शहर के लोगों से मांग कर कलीन और सोफे न डलवाए जाएँ, ताकि हुकूमत ने रेस्ट हाउसों में जिस कदर फर्नीचर रखा हुआ है वो सब के गुजारा के लिए काफ़ी होना चाहिए। एक वज़ीर साहब जून के महीने की शदीद गर्मी में तशरीफ़ लाए, रेस्ट हाउस के टंड मंड कमरे को देख कर वो बिगड़ गया और उल्टे पाँव लौट गया। मैंने इन्हें अपने घर ठहराने की पेशकश की, लेकिन दिमाग का जो पारा एक दफ़ा चढ़ चुका था वो नीचे ना उतरा। इसके बाद वो किसी सूबाई वज़ीर ने जंग का दौरा करने की जहमत ना उठाई। मेरे क़ियामे जंग के दौरान अलबत्ता एक बार मादर मिलत मोहतरमा मिस फातिमा जना और दूसरी बार वज़ीर आज़म नाज़मुद्दीन ज़रूर मुख्तसर दौरे पर जंग तशरीफ़ लाए थे। दोनों का क़ियाम जंग में चंद घंटे का था, लेकिन दोनों मौक़ों पर हमने रेस्ट हाउस को दुल्हन की तरह सजाया था। लोगों ने बड़ी खुशी से सड़क पर रंग बिरंगी झंडियाँ लगाई और इस्तक़बालिया दरवाजे बनाए। रेस्ट हाउस के अंदर मैंने अपने घर का ज़ाती साजो सामान सजा दिया था। इसी ज़माने में मोचियाँ वाला का अलबराक वाक़ पेश आया। पुलिस के कुछ सिपाही इस गांव में किसी तफ्तीश के सिलसिले में गए हुए थे कि गांव वालों के साथ उनका झगड़ा हो गया। इस झगड़े ने तूल खींच कर फसाद का रंग अख्तियार कर लिया, जिसमें एक सिपाही जान से मारा गया। अब क्या था, मुकामी पुलिस इंतकाम लेने के लिए गाँव पर चढ़ दौड़ी और रातों रात इसे तह उबाला करके रख दिया। अगले रोज़ मैं खुद जाए वकूवा पर पहुंचा तो सारा गांव सुनसान पड़ा था। पुलिस की गार्द और चंद नहीफ व नज़ार बूढ़ी औरतों के अलावा गांव में कोई और फर्द बशर मौजूद ना था। कुछ लोग गिरफ्तार हो चुके थे और बाकी सब मर्द औरतें और बच्चे खौफ से अपने घर बार खुले छोड़कर भाग गए थे। सारे इलाके में पुलिस के जुर्मे तशद्दुद की दास्तानें तरह तरह के रंग अमेजी के साथ फैली हुई थी, लेकिन पुलिस वालों की अपनी राम कहानी ये थी कि जुल्म तो खुद उन पर हुआ है जिनका एक कांस्टेबल जान से मारा गया। उनका मौक़िफ़ था कि ज़ाब्ता के मुताबिक कानूनी चाराजोई के अलावा इन्होंने किसी किस्म की ज़्यादती नहीं की, और अब गांव वाले चंद मुकामी सियासतदानों की शह पर पुलिस को बदनाम करने के लिए मुख्तलिफ किस्म के हथकंडे इस्तेमाल कर रहे हैं। सूबाई अखबारों ने इस वाक़े का खासा चर्चा हुआ, कई जानब से इसकी मुकम्मल इंक्वायरी करवाने का मुतालबा भी उठा। मेरा अपना भी यही ख्याल था कि इसकी इंक्वायरी होनी चाहिए ताकि सही सूरत वाजी हो जाए। एक रोज़ में लाहौर से चीफ सेक्रेटरी के पास बैठा इसी सिलसिले में कुछ बातचीत कर रहा था कि यक्का यक टेलीफोन की घंटी बची। दूसरी तरफ से जनरल ऑफ पुलिस खान कुरबान अली खान थे। जब इन्हें मालूम हुआ कि मैं भी चीफ सेक्रेटरी के पास मौजूद हूं, तो उन्होंने हम दोनों को अपने कमरे में बुला लिया। खान कुरबान अली खान आम तर्ज के इंस्पेक्टर ऑफ पुलिस नहीं थे, सूबाई हुकूमत में इनका तोती बोलता था। वज़ीर आला मियाँ मुमताज़ दौलताना इन्हें बरसरे आम अंकल कहा करते थे। सूबे के वज़ीर सेक्रेटरी और दूसरे सिविल अफसर इनसे बेहद खम खाते थे। कुरबान अली खान भी इन सब पर रोब गांठने धोंस जमाने और पुलिस के मुकाबले इन्हें नीचा दिखाने में कोई दकिया फरोगजिश्त ना करते थे। अपनी बात मनवाने के लिए वो दलील से ज़्यादा ज़िद और हिटदर्मी से काम लेते थे। जो बात एक बार उनके मुँह से निकल जाए वो इस मौजू पर हरफ़ आखर का दर्जा रखती थी। रिश्वत नहीं लेते थे, रोज़े रखते थे, नमाज पढ़ते थे, लेकिन इन फजाइल ने उनकी जो खो की सफाकी और मिजाज की बे दृष्टि पर इतदाल व अजज़ का हल्का सरंग भी ना चढ़ाया था। उनके दिल व दिमाग में तकबर के बुलंद बाला पहाड़ इस तादा थे। दूसरों की अना और इज्जत को पाँव तले रौंदना उनके बाएँ हाथ का खेल था। अगर किसी VIP की आमद पर वज़ीर आला वज़ीर एयरपोर्ट वगैरह पर जमा होते थे तो कुरबान अली खान उनके साथ इस्तकबालिया लाइन में खड़े होना अपनी हित तक समझते थे। वो अपने आप को बाकी सबसे मुख्तलिफ आला और अरफा चीज़ गरानते थे और बैल की ब्रीक सी छड़ी हाथ में घुमाते किसी न किसी बहाने गवर्नर या चीफ मिनिस्टर के कर्बो जवार में मंडलाते रहते थे। जब कुरबान अली खान ने चीफ सेक्रेटरी को और मुझे अपने कमरे में तलब किया तो हमने फौरन हुक्म की तमीर की। उस जमाने का दस्तूर यही था कि इंस्पेक्टर जनरल और पुलिस सिविल अफसरों के कमरों में शाजो नाजर ही तशरीफ़ ले जाते थे। सब लोग अक्सर उनके कमरे में ही हाजिरी दिया करते थे। मुझे मुखातब करके कुरबान अली खान ने मोचियाँ वाले में पुलिस की अला कारकर्दगी पर बड़ा शेर हासिल तबसरा किया और इंक्वायरी के सब मुतालबों को वाहियात खराफात करार देकर मुस्तरद कर दिया। चीफ सेक्रेटरी साहब जो चंद लम्हे पहले ही अपने कमरे में मेरे साथ इंक्वायरी के हक में गुफ्तगू फरमा रहे थे, अब हवा का रुख देकर आनन फानन बदल गया और इंस्पेक्टर जनरल पुलिस के हमनवा हो गया। जंग में पुलिस की नेक रामी की खातर मैंने इंक्वायरी की अहमियत पर कुछ कहने की कोशिश की तो खान कुरबान अली खान ने नाक सकेर कर कुछ देर सूं सूं की आवाज़ बरामद की और फिर कुछ तबसरा किए बगैर मीटिंग में बर्खास्त कर दी। मेरा ख्याल है कि साथ ही उन्होंने मेरा नाम अपने रजिस्टर में जंग के नापसंदीदा डिप्टी कमिश्नर के खाने में दर्ज कर लिया। लेकिन जिस वाक़े ने जंग में मेरी डिप्टी कमिश्नरी के तबूत में आखिरी कील ठोंकी, इसका तल्लक एक फौजदारी मुकदमे से था जो मेरी अदालत में जेर समात था। दोनों फरीक ज़िला के बासर ख़ानदान से थे और साल साल से बाहमी रकाबतों, अदाबतों और मुकदमाबाजियों में उलझे हुए थे। एक रोज़ उनके मुकदमे की पेशी शुरू हुई तो एक फरीक ने बड़े तम तराक से आगे बढ़कर एक बंद लफाफा मेरी मेज़ पर दे मारा। लफाफे पर एक सूबाई वजीर की मोहर थी और इसके अंदर गलबन सिफारशी खत था। ये माजरा देखकर दूसरा फरीक भी मैदान में उतरा और उसने भी एक बंद लफाफा मेरी मेज़ पर पक्ष रख दिया। इस पर एक दूसरे सूबाई वजीर की मोहर थी, इसके अंदर भी गलबन सिफारशी खत था। वजीर साहबान की सिफारशें वसूल करना और उन पर अमल दरामद करना मेरा रोज़मर्रा का मामूल था, लेकिन एक ज़ेर समात मुकदमे में तहरीरी सिफारशें ना बड़ी बेअसूल और कड़ाप बात थी। मैंने फराकीन के वकीलों को दोनों बंद लफाफे दिखाए और कहा, आप मुझे मशवरा दें कि इन खतूत के साथ क्या मामला किया जाए। एक सूरत तो यह हो सकती है कि दोनों खत खोल कर अदालत को पढ़कर सुनाए जाएँ और फिर इन्हीं मुकदमे की फाइल में लगा दिया जाए। बासूरत दीगर इन्हीं इसी तरह बंद करके आपके मोकलिन को वापस लुटा दिया जाए। दोनों वकील अपने मोकलों की इस हरकत पर नलां थे। उन्होंने अपने अपने मोकलों पर खूब लहन तान की और बंद खतूत वापस मुझसे वापस ले लिए। मेरा ख्याल था कि यह मामला रफा दफा हो गया, लेकिन जब यह खबर वजीर साहबान तक पहुंची तो वह बड़े चिराग पा हुए। चंद दिनों बाद मैं किसी काम से लाहौर गया हुआ था। असम्बली की गुलाम गर्दश में मेरी उनसे इतफाकन मिड भीड़ हो गई। उन्होंने अपने दो तीन और हम मनसूबों के साथ मिलकर मुझे बड़े आड़े हाथों लिया। उनका बार बार यही इसरार था कि भरी अदालत में उनके खतूत का तमाशा बनाकर मैंने वजीरों की जुमला बरदरी तो तस्दीक वस्तिया का निशाना बनाया है। ये बात उनके वहम व गुमान में भी ना आई थी कि ऐसे खतूत को लिखकर उन्होंने भी कोई नारवा हरकत की है। मैंने ये वाकया मुल्तान जाकर अपने कमिश्नर मिस्टर आईयू खान को सुनाया। उन्होंने फरमाया, भाई दरिया में रहकर मगरमच्छ से बैर लेना क्या ज़रूरी है? अब ये लोग खां का तुम्हें दिख करते रहेंगे। मेरी मानो तो तुम किसी तरह इस सूबे से रफू चक्कर हो जाओ। इतफाक से उन दिनों हॉलैंड के दारुल खिलाफा हैग में इंटरनेशनल इंस्टीट्यूट ऑफ सोशल स्टडी का अदारा नया नया कैम हुआ था। इसमें पब्लिक एडमिनिस्ट्रेशन पर एक 6 माह का कोर्स शामिल था। मरकजी हुकूमत ने जब मेरा नाम उस कोर्स में के लिए तजवीज़ किया तो पंजाब गवर्नमेंट ने बिला हिलो हुज्जत बड़ी खुश दिली से इस पर आमना व सदकन कह दिया। सफ़ा नंबर 371। हॉलैंड में हज की नीयत। हॉलैंड की सरजमीन पर कदम रखते ही चंद रोज़ तक मैं हवास बाखता रहा। डच कॉम के सर पर सिपाही का जो भूत सवार है इसे देखकर वैश्त होने लगी। सड़कों और गलियों में दो रैया का हद नज़र एक ही तरह के दो मंजिला मकान बने हुए हैं। ऊपर बेडरूम, नीचे ड्राइंग रूम, डाइनिंग रूम, सब की एक ही तरह की शीशे की खिड़कियाँ और एक ही तर्ज के लकड़ी के दरवाजे हैं। बेडरूम की खिड़कियों में एक ही तरह के फूल गुलदानों में सजे हुए हैं। हर ड्राइंग रूम की दीवार पर एक या दो तस्वीर आवेज़ा हैं। सोफों पर हर घर में एक ही डील डोल के मियाँ बीवी एक ही तरह की मसरूफियात में मनहक हैं। बीवी ऊनी जराबें या मफलर या स्वेटर बुन रही है, मियाँ किताब पढ़ रहा है या टीवी पर फुटबॉल का मैच देख रहा है। बच्चों की एक कसीर तादाद डाइनिंग टेबल पर झुकी स्कूल का होमवर्क कर रही है। रात के 10 बजे से घरों की बिजलियाँ बुझना शुरू हो जाएंगी और 11 बजे तक बिल्कुल सन्नाटा छा जाएगा। सुबह होते ही बच्चे स्कूल सुधारेंगे, मर्द कामकाज पर निकलेंगे और औरतें रंग बरंग एप्रन बांध कर घर बार की सफाई में मशगूल हो जाएंगी। कलीनों, पर्दों, सूफों, कुर्सियों, मेज़ों, तस्वीरों, फूल दानों, छतों और दीवारों की झाड़ पूंछ के बाद खिड़कियों के शीशे धोए जाएंगे। दरवाज़ों के अंदर और बाहर से रगड़ाई होगी और दरवाजे पर लगे हुए कीलों, कुंडों और मुठ्ठों को पॉलिश करके चमकाया जाएगा और आखिर इस घर के बाहर फुटपाथ का जितना हिस्सा मकान के सामने से गुजरता है इसे भी साबुन से धोकर खूब साफ कर दिया जाएगा। इसके बाद खतून खाना लिबास तब्दील करके घर को ताला लगाएगी और खुद वक़्त गुजारने के लिए शॉपिंग को चली जाएगी या अनहार व अशजार की सैर को निकल जाएगी। अब इस बेचारी की ख्वाहिश और कोशिश यही होगी कि काम होने से पहले किसी का कदम उसके घर की चार दीवारी पर ना पड़े ताकि इतनी मेहनत से की हुई सफाई, मंजाई और रगड़ाई मुफ्त में बर्बाद ना हो। मकान और सामान की सफाई का इस कदर एहतमाम करने वाली कौम अपने इज्साम की सफाई की चंदा परवाह नहीं करती। मैंने इससे ख़ास तौर पर परहेज है। गुसल की नौबत काफ़ी तवील वक्फों के बाद आती है। दरमियानी अरसा में औरतें पाउडर, ओडी, कलोन वगैरह से किसी कदर ड्राई क्लीनिंग का एहतमाम करती रहती हैं, लेकिन मर्द हज़रात इसकी भी चंदा ज़रूरत महसूस नहीं करते। یہ جفا کش قوم سمندر کی تہہ سے زمین نکال کر بڑی خوبصورت تازہ بستیاں آباد کرتی ہے۔ پھولوں کی بہترین اقسام اس سرزمین پر اگتی ہیں۔ دنیا کے کئی عظیم فنکار اس قوم کی آگوش میں پلے ہیں۔ یہاں کے میوزیم آرٹ اور فن کا بے مثال گہوارہ ہے۔ قدرتی مناظر کو ان کی اصلی صورت میں برقرار رکھنے کے لیے بڑے بڑے گلے محکمے قائم ہیں۔ جنگلات میں ایک ایک درخت کی فائل بنی ہوئی ہے اور پون چکیوں کی دیکھ بھال کا منظم انتظام ہے۔ بازاروں میں کتابوں کی دکانوں کی نہایت بہتات ہے۔ دنیا کے کسی حصے میں کوئی مشہور کتاب شائع ہو تو وہ فل فور ڈچ دکان میں ترجمہ ہو کر مارکیٹ میں آ جاتی ہے۔ زبان کتابیں خریدنے کا اس قوم کو شوق بھی ہے اور شعور بھی ہے۔ ثقافتی روایات اور اقدار اس کی ریڑھ کی ہڈی میں ہیں، لیکن مزاجن یہ لوگ سرد مہر، کم امیز اور دیر اشنا ہیں، اور ذہین ان کا بغیر کسی امیزش کے خالصتاً تاجرانہ ہے۔ دولت کمانے میں وہ کس قدر صفاق اور خرچ کرنے میں حد درجہ محتاط ہیں۔ ہالینڈ اپنی اعلیٰ ترین کوالٹی کے انڈے، مرغ، گوشت، مکھن، پنیر، دودھ اور پھول تو برآمد کر دیتا ہے، اور اپنے گزارے کے لیے انہوں نے قومی سطح پر کھانے پینے رہنے سہنے کا ایسا دستور العمل اختیار کر رکھا ہے جس میں چھوٹے بڑے امیر غریب سب بررضا و رغبت یکساں طور پر شریک ہیں۔ ناشتے میں مکھن کی جگہ مارجرین، لگے ہوئے توست، چینی اور دودھ کے بغیر چائے اور پنیر، لنچ پر پنیر کے سینڈوچ، شام کو 6 اور 7 بجے کے درمیان ڈنر، جیسے وہ لوگ ہاٹ میل کہتے ہیں، ادھر شام کے 6 بجے، ادھر سڑکیں اور بازار خالی ہونا شروع ہو جاتے ہیں۔ 7 بجے تک اچھا خاصا سناٹا چھا جاتا ہے اور پوری قوم بیک وقت ڈائننگ ٹیبل کے گرد بیٹھ جاتی ہے۔ گرما گرم ابلا ہوا سوپ موجود ہے تو گوشت ندا درد، گوشت موجود ہے تو سوپ غائب، ابلے ہوئے آلووں کا ڈھیر البتہ ہر ڈنر کا لازمی جز ہے۔ یوں آلو ولیزیوں کا من بھاتا کھا جاتا ہے۔ ڈچ زبان میں آلو کے لیے جو لفظ استعمال ہے اس کا مطلب ہے ٹھوس سیب۔ اتوار کے اتوار انڈے کی عیاشی بھی ہو جاتی ہے۔ اس دن 10-11 بجے کے قریب انڈے اور کافی کے ساتھ برنچ کر کے بریک فاسٹ اور لنچ دونوں سے فراغت حاصل کر لیتے ہیں۔ پیاس بجھانے کے لیے اکثر مرد بیئر اور بولز چلاتے ہیں اور عورتیں اور بچے فراوانی سے دودھ پیتے رہتے ہیں۔ یہ شاید یہی وجہ ہے کہ ہالینڈ میں موٹی عورتیں، بھدی مرد اور صحت مند بچے کثیر تعداد میں نظر آتے ہیں۔ ڈچ لوگ اپنے یار دوستوں کو کسی ریسٹورینٹ میں کھانے کی دعوت تو نہیں دیتے، لیکن کھانے پر ایک دوسرے کے ساتھ بیٹھنے کی دعوتیں ضرور دیتے ہیں۔ کھانا ہوتا ہے، خوش گپیاں ہوتی ہیں، اور جب بل بہرا لاتا ہے تو سب لوگ ٹپ سمیت حساب لگا کر اپنے اپنے حصے کی رقم بٹوے سے نکال کر میز پر رکھ دیتے ہیں۔ رسمی تلفات کو اپنی جیب کا بوجھ نہیں بننے دیتے۔ خود کفیلی کے اس طور طریقے میں جو سہولتیں میسر ہیں، انہوں نے اس آداب مہمانی میں میزبانی کو دوسرے مغربی معاشروں میں بھی مقبول عام کر رکھا ہے۔ انگریزی زبان میں تو اس کے متعلق گوئنگ ڈچ کا محاورہ بھی موجود ہے۔ انٹرنیشنل انسٹیٹیوٹ آف سوشل اسٹڈی قائم کرنے کے لیے ہالینڈ کی ملکہ جولیانیا نے اپنا ایک پورا محل عطیہ کر دیا تھا۔ یہ شاندار محل ہیگ کے ایک فیشنیبل اور امیرانہ حصے میں واقع ہے۔ ایک طرف وسیع اور سرسبز باغ تھا اور دوسری طرف شہر کی سب سے مہنگی دکانوں والا بازار تھا۔ درمیان میں اینٹوں کے فرش کا ایک کھلا میدان ہے۔ محل کے الگ الگ حصوں میں لڑکوں اور لڑکیوں کے رہائشی کمرے ہیں۔ ایک منزل پر ڈائننگ روم، کامن روم اور لائبریری تھی۔ دوسری منزل پر کلاس روم اور مذاکروں کے لیے کشادہ ہال تھے۔ دیواروں پر دیدہ زیب نقش و نگار تھے۔ چھتوں سے بڑے خوبصورت بلوری فانوس لٹک رہے تھے۔ انسٹیٹیوٹ کا سارا ماحول شاہانہ تھا۔ پہلا کورس اسی سال شروع ہوا تھا۔ اس میں 8 ملکوں سے 32 طلبا شامل تھے، جن میں 6 لڑکیاں تھیں۔ لڑکیوں میں پاکستان سے صرف ایک لڑکی تھی جو بین الاقوامی امور پر ایم اے کا کورس مکمل کرنے آئی تھی۔ اس کا نام مس خورشید حسن تھا، جو بعد میں خورشید حیدر بنی۔ پاکستان واپس آ کر انہوں نے کچھ عرصہ تک کراچی اور اسلام آباد کی یونیورسٹیوں میں پڑھایا، پھر فورن سروس میں داخل ہو کر ہالینڈ میں سفیر کے عہدے پر فائز ہوئیں، اور آج کل وزارت خارجہ میں اڈیشنل سیکرٹری ہیں۔ انسٹیٹیوٹ میں خورشید نے اپنا ایک خاص مقام پیدا کیا ہوا تھا۔ وہ نہایت صاف و بے باک اور بے خوف، بے اصول اور خوش فصال لڑکی تھیں۔ پاکستانیوں کے گروپ میں اہم 6 مرد تھے۔ ہیگ میں پہنچتے ہی خورشید نے ہمیں فوراً اپنے ڈسپلن کے چھاتے تلے دھر لیا تھا۔ کبھی نرمی اور کبھی گرمی سے اس نے ہم پر واضح کیا تھا کہ غیر ملک میں ہمیں کیا کرنا چاہیے اور کیا نہیں کرنا چاہیے، کیا کہنا چاہیے اور کیا نہیں کہنا چاہیے، جس سے پاکستان کے وقار پر کوئی حرف نہ آئے۔ میں نے فوراً اس کی اس برتری اور بالا دستی کو تسلیم کر لیا اور انسٹیٹیوٹ میں اپنی زندگی کو اس کے ہدایت نامے کے سانچے میں ڈھالے رکھا۔ غالباً اسی وجہ سے پاکستان کا وقار بڑھنا کم اور خورشید کی خوشنودی کو برقرار رکھنا زیادہ تھی۔ اپنی دیگر گونا گو خصوصیات کے علاوہ خورشید سوم و سلاد کی پابند بھی تھی۔ اس کی ایک گہری سہیلی ایک چینی لڑکی وکٹوریہ تھی، دینی لحاظ سے وہ بھی اپنے مذہب کی خوب پابند تھی۔ بارش ہو یا برف، جکھڑ ہو یا طوفان، وہ ہر اتوار کو منہ اندھیرے ایک مقامی گرجے میں جا کر عبادت کرنے سے ہرگز نہ چوکتی تھی۔ اس برس رمضان شریف کا مہینہ گرمیوں میں آیا، ادارے میں ڈنر کا وقت تو شام کے وقت 7 بجے ختم ہو جاتا تھا، لیکن خورشید نے ایسا بندوبست کیا تھا کہ روزہ رکھنے والوں کے لیے بوشتی کھانا ساری رات کھلا رہتا تھا۔ ان دنوں افطاری تقریباً 9-9:30 بجے ہوتی تھی۔ ہم میں سے جو لوگ روزہ رکھتے تھے، خورشید خود ان کے لیے افطاری اور کھانے کا اہتمام کرتی تھی۔ 2-2.5 گھنٹے بعد جب سحری کا ٹائم آ جاتا، اس وقت بھی وہ اپنے ہاتھوں ہماری سحری کا انتظام کر دیتی۔ جون کے آخر میں میرا کورس ختم ہو گیا تھا۔ پچھلے 6 ماہ کے دوران خورشید نے مجھے ترتیب اور اطاعت کے جس سانچے میں ڈال رکھا تھا، اس کی برکت سے میں نے واپسی پر حج کا فریضہ ادا کرنے کی نیت باندھ لی۔ اس حج پر اگر کچھ ثواب کمایا ہے تو اس کا بیشتر حصے کی حقدار خورشید ہی ہے۔